यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाक्लो हुस्सू र शीतलहरले अवरूद्ध पूर्व पश्चिम राजमार्ग अन्तर्गत भुटवल नारायणगढ़ सड़कको दाउन्नेमा एकतर्फी यातायात सञ्चालन। समस्याग्रस्त सहकारीका विषयको सम्बोधन र पूँजीगत खर्च वृद्धि गर्न उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको सरकारलाई सुझाव। इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र अमेरिकाको लस एन्जलस स्थित जंगलमा डडेलो फैलिएपछि 1,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह।
सजिलो छ है एट दी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बाक्लो हुस्सू र शीतलहरले सड़क चिप्लो भएर अवरूद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ़ सड़कको दाउन्नेमा एकतर्फी यातायात सञ्चालनमा आएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका 4 दाउन्ने स्थित खुर्सानी खोलामा बाक्लो हुस्सू र शीतलहरले सड़क चिप्लो भएपछि सड़क दुवैतर्फ अवरूद्ध बनेको थियो। निरन्तरको प्रयासपछि सड़क खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो। आज बिहान 7:30 बजेदेखि पूर्ण रूपले अवरूद्ध सड़क दिउँसो 2 बजेदेखि एकतर्फी सुचारू भएको भए पनि बाक्लो हुस्सू र शीतलहर भइरहेकाले आवागमनमा कठिनाई रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो।
अहिले पनि बाक्लो हुस्सू छ, त्यो हुस्सूबाट आएको पानीले गर्दाखेरि बाटो अझै पनि स्लिपरी छ, बाटो चिप्लो छ, त्यही भएर अहिले पनि 1 वे नै चलिरहेको छ। मालवाहक सवारी साधनलाई प्रायोरिटी 2 राखेर अहिले यात्रु बाहक र साना गाडीलाई पठाइरहेको छ। राति अलिक रातिको समयमा चाहिँ हुस्सूले गर्दाखेरि आवागमनमा जुन समस्या चाहिँ हुने नै देखिएको छ।
सवारी साधनहरूलाई आलोपालो गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बाटो दुईतर्फी खुलाउन प्रयास जारी राखेको भए पनि आजै दुईतर्फी खुलाउन सक्ने अवस्था नरहेको त्यहाँबाट हाम्रा संवाददाता मुक्ति तिवारीले जनाएका छन्। यसैबीच त्यस सड़क खण्डमा यात्रा गर्दै आएका यात्रीले सड़क निर्माणलाई तीव्रता दिन र यात्रा गर्दा जोखिम कम हुने गरी तत्काल काम अगाडि बढ़ाउन सरकारसँग माग गरेको पनि हाम्रा संवाददाताले बताएका छन्। यस्तै ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिजो साँझदेखि हिमपात भएको छ। 3,794 मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। यस्तै संखुवासभा जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। चैनपुर नगरपालिका 1 गुफा पोखरी आसपास गए रातीदेखि हिमपात भएको स्थानीयवासी आङ कान्जु शेर्पाले बताउनुभयो। उहाँका अनुसार गुफा पोखरी, मंगलबारे, किमाथाङका र मकालु लगायतमा गए रातीदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो। चिसोले बालबालिका, वृद्धवृद्ध र पशु चौपाया बढ़ी प्रभावित भएका जनाइएको छ। सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष आज अन्तरिम प्रतिवेदन बुझाएको छ। पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा अर्थतन्त्रलाई चलायमान गराउन तत्काल गर्नुपर्ने विषय, सरकारी दायित्व र बकेउता भुक्तानी, समस्यामा परेका वित्तीय क्षेत्रका वास्तविक ऋणीहरूलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन गर्न कानून निर्माण गर्न सुझाव दिइएको छ। यसै गरी समस्याग्रस्त सहकारीका विषयको सम्बोधन, पूँजीगत खर्च वृद्धि, विपदबाट भत्केका भौतिक पूर्वाधारको पुनर्निर्माण विकास आयोजनाका लागि सरकारले जग्गा प्राप्तिको कार्यवाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको शीघ्र मुआवजा वितरण गर्न सुझाव दिएको छ। सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेको अनुदानको उत्पादन र रोजगारीमा परेको प्रभावको आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न सुझाइएको छ। मन्त्री परिषदको गत असोज 21 गतेको बैठकले पूर्व अर्थ सचिव खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद गेवाली, अर्थविद डाक्टर विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनाल सहित तीनजना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहेको आयोग गठन गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कार्यवाही गरिने जनाएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै निजी, सरकारी, गैर सरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गर्दै नवीकरण नगर्ने स्वास्थ्य संस्थालाई कार्यवाही गरिने जनाएको हो। कतिपय गैर सरकारी तथा सामुदायिक स्तरबाट सञ्चालित संस्था नवीकरण बिना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो। प्रवक्ता बुढाथोकीले मन्त्रालयले अनुगमन गर्दा इजाजत पत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमअनुसार कार्यवाही गरिने बताउनुभयो। संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले गौरवका आयोजनाहरू मूलपानी क्रिकेट रंगशाला र गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले खेल मैदान निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै बैठकले खेलकुद क्षेत्रको राष्ट्रिय गौरवका आयोजनाहरूको लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका काम गरेर आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरी प्रभावकारी रूपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पनि निर्देशन दिएको छ। बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नभएका कारण समस्या भइरहेको भन्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले खेलकुद क्षेत्रमा आकर्षण बढ़िरहेको समयमा सरकारले पूर्वाधार निर्माण गर्न नसकेको, खेलकुद क्षेत्रको विकास गर्ने गरी ऐन संशोधनका लागि मसौदा तयार गर्न ढिलाइ गर्न नहुने, संघ सरकारको लगानीका आयोजनाहरू समयमा पूरा हुन नसकेको लगायतका विषयमा ध्यान आकर्षण गराउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतना सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो। पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको र पाठ्यक्रममा स्वस्थ खानेपानी तथा मादक पदार्थ विरूद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिनुभयो। भेटमा मन्त्री पौडेलले यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउनु भएको छ। प्रस्तावमा मन्त्री भट्टराईले प्रस्ताव सराहनीय रहेकाले थप गृह कार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। विद्युत नियमन आयोगबाट हुने कार्य सम्पादनलाई प्रविधि मैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टमको आज शुभारम्भ गर्दै मन्त्री खड्काले उत्पादित विद्युत बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो। ऊर्जा मन्त्री खड्काले सरकारले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै सो लक्ष्य पूरा गर्न यस्ता प्रविधिले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंग्याउन दबाव सृजना गर्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल विषय कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाव सृजना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई चाँडो टुंगोमा पुर्याउन सबै राजनैतिक दल इमान्दार हुनुपर्नेमा जोड़ दिनुभयो। एमाले नेता अग्नि खरेलले शान्ति प्रक्रियालाई टुंगो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेकाले यसलाई निष्कर्षमा पुर्याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायलाई टुंग्याउन कानूनी पक्षलाई मात्र नहेरी द्वन्द पीड़ित दुवै पक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रूपमा धूमिल हुने बताउनुभयो। मध्य प्रदेश सरकारले प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेशको 8 जिल्लाका 1081 जना शहीद परिवारलाई यसै आर्थिक वर्षभित्र स्वास्थ्य बीमा गर्न लागेको जानकारी दिनुभयो। मन्त्री लेखीले स्वास्थ्य बीमा गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भई मधेसी शहीद प्रतिष्ठान मार्फत शहीदहरूको तथ्याङ्क संकलन गर्ने काम शुरू भएको बताउनुभयो। पत्रकार सम्मेलनमा प्रदेशका गृह संचार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले स्वास्थ्य बीमाको कार्यक्रम यसै आर्थिक वर्षको असार 10 गते भित्रमा गरिसक्नुपर्ने भएकाले चाँडै शुरूआत गरिने बताउनुभयो। पर्यटन प्रवर्धन तथा युवावर्गको क्षमता विकासका लागि पश्चिम बागलुङका दुई पालिकामा दिगो पर्यटन परियोजना लागू गरिएको छ। जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटनको हब बनाउने उद्देश्यले परियोजना लागू गरिएको हो। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
सन् 2023 नोभेम्बरदेखि टीडीएस जर्मनीको आर्थिक सहयोगमा बीवाईसी बागलुङले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा दिगो पर्यटन परियोजना लागू गरेको हो। यी दुई पालिकालाई पर्यटनको हब बनाउने तथा युवाहरूको क्षमता विकास गर्ने बढ़दो बसाईसराई नियन्त्रण र जलवायु परिवर्तन बारे जानकारी गराउने उद्देश्य राखेर दुई पालिकामा दिगो पर्यटन परियोजना लागू गरेको छ। परियोजनाका टोली नेता अमर थापा:
यो कार्यक्रमको मुख्य मर्म भनेको पर्यटन प्रवर्धन हो, सँगसँगै युवा महिला बाल बालिका र त्यहाँका चाहिँ सामान्य नागरिकहरूलाई अवेरनेस गर्ने र उहाँहरूको क्षमता अभिवृद्धि गर्दै अहिले चाहिँ नेपालमा धेरै माइग्रेसन भएको युवा पंक्ति हो। युवा पंक्तिलाई हामीले अलि सक्षम बनाएर क्षमतावान बनाएर रोजगारीमूलक ढंगले चाहिँ रोक्न सकियो भने पनि माइग्रेसनलाई पनि घटाउन सकिन्छ।
यस परियोजनाबाट संचालित विभिन्न कार्यक्रमको माध्यमबाट जीविकोपार्जनमा सुधार गर्ने लक्ष्य रहेको छ। परियोजनामा हाल एउटा परिवारको आमदानी 8,000 रहेको र परियोजनाको अन्तसम्ममा 12,000 पुर्याउने लक्ष्य रहेको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालको भनाइ छ।
पर्यटन विकास परियोजना तयार गर्ने र पर्यावरणको माध्यमबाट चाहिँ जीविकोपार्जनमा सुधार गर्ने भनिन्छ। यो परियोजनामा चाहिँ अहिले हाम्रो हालको आमदानी एउटा परिवारको 8,000 छ भन्ने कुरा छ भने परियोजनाको अन्तसम्ममा कम्तीमा पनि 50% वृद्धि भएर 12,000 पुगेको हुनेछ।
ढोरपाटन शिखर आरक्ष परिसरमा 55,00,000 लागतमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य समेत परियोजनाको रहेको छ। होमस्टे स्थापन विद्यालयमा सचेतनामूलक कार्यक्रम तथा वातावरण र प्रकृतिसँग मिलेर कार्य सञ्चालन भइरहेका छन्। पुनः परियोजना संयोजक अर्याल:
वातावरण र प्रकृतिसँग जोडेर चाहिँ हामीले काम गर्ने हो। ढोरपाटन शिखर आरक्ष परिसरभित्र पर्यटन सूचना केन्द्र भनेर 50-55,00,000 स्थापना गर्न गइरहेका छौँ। यसमा हाम्रो अरू माध्यमिक तहका विद्यालयहरूमा संरक्षण शिक्षाका कुराहरू, बाल क्लबहरू मार्फत चाहिँ अवेरनेसका क्रियाकलापहरू, मिस्ट्री म्यानेजमेन्टको टुर गाइड, ट्रेकिङ गाइड र पोटरी गाइडमा स्किल म्यान पावर तयार गर्ने भन्ने हिसाबले 150 जनालाई तालिम पनि दिने लामो अवधि।
ढोरपाटन र खोलाको दिगो पर्यटनको लागि गत वर्षदेखि सञ्चालित परियोजना 4 वर्षसम्म लागू हुनेछ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समोलिक एरी बास मार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि आग्रह गर्नुभएको छ। मन्त्रालयमा आज गर्नुभएको भेटमा राजदूत बाससँग परराष्ट्र मन्त्री डाक्टर राणाले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो। नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ। दोस्रो चरण अन्तर्गत भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ 15 सञ्चालनमा ल्याइएको कारागारमा अहिले 758 जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला कारागार नुवाकोटमा 148 कैदीबन्दी स्थानान्तरण गरेर सञ्चालनमा ल्याइएको थियो। यस्तै दार्चुला जिल्ला कारागारमा क्षमताभन्दा बढ़ी कैदीबन्दी राखिएका छन्। घ श्रेणीको कारागारको 25 जना पुरूष र 15 जना महिला राख्ने क्षमता रहेकोमा हाल 85 जनालाई राखिएको छ। यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ। सल्यानमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। समयमै भएको वर्षा, उन्नत बिउको बढ़दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढ़ेको हो। कृषि विकास कार्यालय सल्यानका अनुसार चालू आर्थिक वर्ष 2081-82 6,000 हेक्टर क्षेत्रफलमा 28,878 मेट्रिक टन धान उत्पादन भएको छ। सल्यानमा दिदीबहिनी आफ्नै घरमा मृत फेला परेका छन्। बनगाड कुबिन्डे नगरपालिका 11 गलगोलका अन्दाजी 3 करिश्मा र 6 रागेवी बुधबार दिउँसो घरमा मृत फेला परेका हुन्। स्वास्थ्यमा कुनै समस्या नभएका दिदीबहिनीको मृत्युको घटना शंकास्पद भएकाले आमा पूर्णिमा राणालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशम बहादुर नेउपानेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको लस एन्जलस स्थित जंगलमा तीव्र गतिमा फैलिरहेको डडेलोका कारण लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेडबाट 10,000 मानिसहरूको उद्धार गरिएको छ। अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो 5 वर्ग किलोमिटर भन्दा बढ़ी क्षेत्रफलमा फैलिएको र 1,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ। 3 छुट्टा स्थानमा लागेको आगो 1400 अग्नि नियन्त्रकहरूले विमान र दमकलहरूको सहायतामा निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र 160 किलोमिटर प्रति घण्टासम्मको तीव्र हावाले आगो अझ फैलिएको छ। सान्टा आना नामक शक्तिशाली हुरीले हिजो शुरू भएको डडेलोलाई तीव्र गतिमा फैलाएको र डडेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रमा चेतावनी जारी गरिएको छ। दक्षिण पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तेंगी काउन्टीमा मंगलबार बिहान गएको 6.8 म्याग्नेच्युडको भूकम्पपछि आज दिउँसोसम्म 646 परकम्पहरू भएको क्षेत्रीय सरकारले जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या 126 पुगेको छ। भूकम्प प्रभावित क्षेत्रमा दूरसंचार, सड़क र बिजुली सेवा पुनर्स्थापना गरिएको छ। भूकम्पका कारण केन्द्रबिन्दुबाट 80 किलोमिटरसम्मको दूरीसम्म जमीन 1.6 मिटरसम्म तल भासिएको जनाइएको छ। चाइनिज रेड क्रस सोसाइटी आरसीएससीद्वारा आपतकालीन सरसफाई, शौचालय, खानपान र क्यामेरा जडित गाड़ी लगायत अन्य आपतकालीन प्रतिक्रिया सामग्रीहरूसहित 50 भन्दा बढ़ी उद्धार कर्मीहरू प्रभावित क्षेत्रमा पठाइएको जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा एक्सटेन्डेड क्रेडिट फेसिलिटी ईसीएफको समीक्षा गर्न नेपाल आएको आईएमएफ टोलीले बुधबार उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको छ। आईएमएफको समीक्षा टोलीका प्रमुख सरबत जहान नेतृत्वको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार देखिएको र सुधारका भावी कामले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो। आर्थिक चुनौतीलाई कानूनी नीतिगत र संवादका माध्यमबाट सम्बोधन गर्न सरकार तयार रहेको र सुधारका लागि विशेष ध्यान दिइरहेको जानकारी अर्थमन्त्रीले गराउनु भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा आईएमएफको टोलीले विगतमा भएका सुधारका कार्यक्रमको प्रभावको समीक्षा गरिरहेको र भावी सुधारका लागि गृह कार्य भइरहेको जानकारी दिएको थियो। विदेशी मुद्रा संचिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् 2022 जनवरीमा 37,16,00,000 अमेरिकी डलर बराबरको ईसीएफ लिएको थियो। कञ्चनपुरको दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानमा रूख बिरूवा हटाउने सम्बन्धमा सम्झौता भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समिति बीच सम्झौता भएको हो। कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका एकमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणको तयारी भएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको 42.36 हेक्टर जग्गा संरचना निर्माणमा प्रयोग गर्न लागि छ। त्यसका लागि नेपाल सरकार मन्त्री परिषदको बैठकले गत असोज 2 गते स्वीकृति प्रदान गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्ने बारे विभाग र समिति बीच सम्झौता भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से सुधार भएको छ। यस दिन नेप्से परिसूचक 6.53 अङ्कले बढेर 2,653.38 बिन्दुमा कायम भएको छ। यस दिन 305 कम्पनीहरूका 1,55,03,000 किता शेयरहरू 6,40,79,93,000 रूपियाँमा किनबेच भएका छन्। लक्ष्मी सनराइज ब्याङ्क लिमिटेडको 24 वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको 5% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयर सँगै बैंकको चुक्ता पूँजी 24,34,00,00,000 रूपियाँ बराबर पुगेको छ। आर्थिक वर्ष 2080-81 3,33,00,00,000 निक्षेप र 2,58,00,00,000 कर्जा पुर्याएको बैंकको वासलातको आकार 3,95,00,00,000 रूपियाँ रहेको बैंकले उल्लेख गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ। बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषदको सभाहालमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत 23 गतेदेखि 30 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो। प्रतियोगिताको सम्पूर्ण तयारी प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुनेछ। 10 राष्ट्रिय खेलकुदमा 36 खेल आयोजना गर्ने तयारी गरिए पनि माघ 3 गते बस्ने बोर्ड बैठकले यस विषयमा निर्णय गर्ने जनाइएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। बुटोल उपमहानगरपालिका 10 स्थित रामनगर खेल मैदानमा बुधबार सम्पन्न 2 सेमी फाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब विरूद्ध 3-0 सोझो सेटमा जित दर्ता गर्यो। मंगलबारका लागि तय खेल खराब मौसमका कारण बुधबार सारिएको थियो। आर्मी समूह बीको विजेता तथा मणिमुकुन्द समूह बीको उपविजेताका रूपमा सेमी फाइनल पुगेका थिए। आर्मीले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ। पुलिसले गुजरात स्टेट भलिबल एसोसिएसनलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त बिहेबार हुनेछ। थ्री स्टार क्लबले एन्फा यु 16 युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 10-0 शानदार जित दर्ता गरेको छ। जितसँगै थ्री स्टारले 2 खेलमा 4 अङ्क जोडेको छ। दुवै खेलमा पराजित आर्मी अङ्कविहीन छ। पहिलो खेलमा थ्री स्टार एपीएफसँग गोलरहित बराबरीमा रोकिँदा आर्मीले नेपाल पुलिस क्लबसँग 7-0 हार बेहोरेको थियो। सातौं बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बमजमले ह्याट्रिक गरे। यसै गरी पूर्ण श्रेष्ठले 2 तथा भूपेन्द्र बहादुर राउत र जोगसेन खेन्चो काजीले समान 1 गोल थपे। बुधबार नै सम्पन्न पहिलो खेलमा नेपाल एपीएफ फुटबल क्लबले सातौं बाटो क्लब विरूद्ध 2-1 जित दर्ता गरेको थियो। पहिलो जितसँगै एपीएफले 2 खेलमा 4 अङ्क जोडेको छ। दुवै खेलमा पराजित सातौं बाटो अङ्कविहीन छ। पहिलो खेलमा एपीएफ थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा रोकिँदा सातौं बाटोले फ्रेन्च क्लबसँग 2-0 हार बिहोरेको थियो। सातौं बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन अभिराज वाइबा र तेन्जिङ शेर्पाले गोल गरे। सातौं बाटोका लागि 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आगामी 24 घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन स्वास्थ्य यातायात तथा हवाई उडानमा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 17.5 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 17.2 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 13.3 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस र दिपायलको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाक्लोहुसु र शीतलहरले अवरूद्ध पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ़ सड़कको दाउन्नेमा एकतर्फी यातायात सञ्चालन। समस्याग्रस्त सहकारीका विषयको सम्बोधन र पूँजीगत खर्च वृद्धि गर्न उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको सरकारलाई सुझाव। इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र अमेरिकाको लस एन्जलस स्थित जंगलमा डडेलो फैलिएपछि 1,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।